الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإلى مدين أخاهم شعيبا قال يا قوم اعبدوا الله ما لكم من إله غيره ولا تنقصوا المكيال والميزان إني أراكم بخير وإني أخاف عليكم عذاب يوم محيط ويا قوم أوفوا المكيال والميزان بالقسط ولا تبخسوا الناس أشياءهم ولا تعثوا في الأرض مفسدين بقية الله خير لكم إن كنتم مؤمنين وما أنا عليكم بحفيظ قالوا يا شعيب أصلاتك تأمرك أن نترك ما يعبد آباؤنا أو أن نفعل في أموالنا ما نشاء إنك لأنت الحليم الرشيد قال يا قوم أرأيتم إن كنت على بينة من ربي ورزقني منه رزقا حسنا وما أريد أن أخالفكم إلى ما أنهاكم عنه إن أريد إلا الإصلاح ما استطعت وما توفيقي إلا بالله عليه توكلت وإليه أنيب ويا قوم لا يجرمنكم شقاقي أن يصيبكم مثل ما أصاب قوم نوح أو قوم هود أو قوم صالح وما قوم لوط منكم ببعيد واستغفروا ربكم ثم توبوا إليه إن ربي رحيم ودود صدق الله العظيم دوستو اور بزرگو ہماری تفسیر سورہ ہود کی چل رہی ہے اللہ رب العزت نے سورہ ہود کے اندر پچھلی امتوں کے کچھ قصے بیان فرمائے ہیں سب سے پہلے حضرت نوح علیہ السلام کا قصہ بیان ہوا اور پھر اس کے بعد حضرت ہود علیہ السلام کا قصہ بیان ہوا اور پھر اس کے بعد بیچ میں حضرت ابراہیم علیہ السلام کا اور حضرت صالح علیہ السلام کا اور پھر آخر میں حضرت لوط علیہ السلام اور ان کی قوم کا قصہ ذکر کیا گیا. اب اس کے بعد حضرت شعیب علیہ السلام اور ان کی قوم کا قصہ بیان کیا جا رہا ہے. اللہ سبحانہ و تعالیٰ نے حضرت شعیب علیہ السلام اور ان کی قوم کا جو قصہ ہے وہ آیتوں کے اندر بہت اچھی طریقے سے سمجھا دیا اور بتلا دیا ہے, اور اگر اس کا ترجمہ ہم اچھی طریقے سے سن لیں تو ہم کو اس کی تفسیر اور اس کا مطلب خود بخود سمجھ میں آ جائے گا. چنانچہ اللہ رب العزت فرماتے ہیں وَإِلَى مَدْيَنَا أَخَاهُمْ شُعَيْبًا اور ہم نے مدین کی طرف ان کے بھائی شعیب علیہ السلام کو بھیجا. یہ مدین شام میں ہے اور شام کا بہت ٹکڑے ہو چکے ہیں, ایک ٹکڑا عمان بن چکا ہے. تو مدین یہ عمان کے اندر واقع ہے. ابھی ہم فلسطین گئے تھے تو وہاں حضرت شعیب علیہ السلام کی جو قبر مبارک ہے, واللہ عالم صحیح ہے یا غلط, لیکن لوگ کہتے ہیں کہ یہ حضرت شعیب علیہ السلام کا مزار ہے, تو ہم گئے تھے. اور وہ بستی بھی دیکھی جو حضرت شعیب علیہ السلام رہتے تھے. پھر اسی طریقے سے وہ کنواں بھی دیکھا جہاں حضرت شعیب علیہ السلام کی قوم آ کر पानी पिलाती थी। तो ये बात हमने देखी माशाल्लाह, अजीब गरीब इलाका है। खैर, तो हजरत शुएब अलैहिस्सलाम खुद मदियन की कौम से ताल्लुक रखते थे, तो उन्हीं में से एक आदमी को अल्लाह रब्बुल इज्जत ने चुना, मुंतखब किया और रसूल बनाकर उनकी तरफ भेजा। قال يا قوم اعبدوا الله, चुनांचे आकर अपनी कौम से कहा कि ए मेरी कौम, तुम अल्लाह की इबादत करो। मालकुम मिन इलाहिन गैरु, तुम्हारे लिए उसके अलावा कोई माबूद नहीं। हम दोस्तों ईमान को बहुत मामूली चीज समझते हैं, और अंबिया अलैहिस्सलाम के नजदीक और अल्लाह रब्बुल इज्जत के नजदीक सबसे अहम चीज ईमानी है। वन ऑफ द मोस्ट इम्पोर्टेंट थिंग इज ईमान। जब भी कोई रसूल और कौम अपनी कौम से खिताब करता है, बात करता है, तो पहला जुमला जो उसकी जुबान से निकलता है वो यही निकलता है, अबुदुल्लाह मालकुम मिन इलाहिन, अल्लाह की इबादत करो, उसके अलावा तुम्हारा कोई माबूद नहीं। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम पर कुरान करीम की आयत नाजिल हुई, उसमें कहा गया कुल हुवल्लाहु अहद, अल्लाहु समद, लम यलिद लम यूलद वलम यकुल लहु। इसमें इस सूरत के अंदर तौहीद बयान की गई है, वन्नस ऑफ अल्लाह को बयान किया गया है, और इस सूरत के अंदर अल्लाह सुबहानहू व तआला की सिफात बयान की गई, एट्रीब्यूट्स बयान की गई है। एक सहाबी रज़ी अल्लाह तआला अन्हु को ये सूरत बहुत पसंद थी, तो एक गज़वे के अंदर गए और ये अमीर मुकर्रर हुए। तो ये सहाबी क्या करते थे कि जब भी नमाज पढ़ते तो अल्हम्दुलिल्लाह रब्बिल आलमीन सूरह फातिहा पढ़ते, फिर उसके बाद कोई सूरत मिला दें, और फिर वो जो जितना पढ़ना होता पढ़ लेते, और रुकू से पहले कुल हुवल्लाहु अहद, अल्लाहु समद, लम यलिद वलम यूलद वलम यकुल लहु कुफुवन अहद, अल्लाहु अकबर। दूसरी रकात में खड़े होते सूरह फातिहा, और जो कुछ पढ़ना होता पढ़ते, रुकू से पहले वही कुल हुवल्लाहु अहद, अल्लाहु समद, लम यलिद वलम यूलद वलम यकुल लहु कुफुवन, बार बार पढ़ते रहते। अब कॉन्ग्रीगेशन के अंदर, मजमे के अंदर एक सहाबी को बड़ा ताज्जुब होता था, कहने के हमज पड़े कि नहीं कि यार होती यार कुरुअल्लाह पढ़ा करे, समझिए हम भी ऐसी बातें करते। चुनांचे ये सहाबी, ये क्या कहते हैं जमात, जब मदीना मुनव्वरा वापस लौटी तो इस सहाबी ने जाकर हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से उनके बारे में कहा कि ये हमको नमाज पढ़ाते थे और हर रकात के अंदर रुकू से पहले कुल हुवल्लाहु अहद, अल्लाहु समद, लम यलिद वलम यूलद पढ़ते हैं। और जिस अंदाज से इस सहाबी ने हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम को ये बात बयान की, तो उससे ऐसा लगता था कि गोया वो उसको मामूली चीज समझ रहे हैं, ये मामूली चीजें उसको बार बार करने की क्या जरूरत है। हदीस के अल्फाज है कअन्नहु यतकाल्लुहा, ये लफ्ज आते हैं अरबी के, यानी वो बहुत ऐसा लगता था कि अब छोटी सी चीज है, इसको इतनी अहमियत देने की क्या जरूरत है। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जब उनकी ये बात सुनी तो कहा जाकर उन्हें पूछ कर आओ कि ये सूरत आप बार बार क्यों पढ़ते हो, समझेगा। चुनांचे अब तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का हुक्म आ गया ना, ये सहाबी उनके पास गए और कहा होगा कि मैंने जाकर हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से आपके बारे में ये जिक्र किया, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने मुझे आपके पास भेजा ताकि मैं पूछूं कि क्यों आप ये सूरत हर रकात में बार बार पढ़ते हो। जवाब दिया इन्नी उहिब्बुहा, मैं इस सूरत को पसंद करता हूँ। क्यों पसंद करता हूँ, why I like it, तो फरमाया इसलिए कि इसमें तौहीद को बयान किया गया है, इसमें अल्लाह की सिफात को बयान किया गया है, अल्लाह लम यलिद वलम यूलद, इसलिए मैं इसको पढ़ता हूँ। तो मुझे अल्लाह की तौहीद बहुत पसंद है। जवाब दिया, ये जवाब लेकर आप सल्लम की खिदमत में पहुंचे। आप सल्लम ने फरमाया, जाओ अब उनको जाकर कह दो कि जिस तरह तुम इस सूरत से मोहब्बत करते हो, अल्लाह भी तुमसे मोहब्बत करता है, अल्लाह भी तुमसे। तो दोस्तों, ये ईमान बहुत जोरदार चीज है। हम इसको बहुत मामूली चीज समझ कर ले लेते हैं, समझ गए, लेकिन बहुत काम की चीज है। चुनांची इतनी काम की चीज है कि जब तक ये ईमान ना होने तो उसके बाद जितने भी आमाल इंसान कर ले नॉट वैलिड। एक काफिर, एक ईसाई, एक यहूदी, एक मजूसी, एक हिंदू जब तक ईमान नहीं लाया है, वो अगर 5 वक्त की रोजाना नमाज पढ़ने लगे ना, और खूब जकात देने लगे, खूब हज पढ़ने लगे, तो ये सब के सब इनवैलिड, कोई वैल्यू नहीं। इसका खड़ा होना ही सही नहीं, नमाज के अंदर खड़ा होना ही, इसका वजू ही सही नहीं, इसका गुसल ही सही नहीं, चाहे वो 25 मरतबा क्यों ना कर ले। जैसे कलमा ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह पढ़ लिया तो अब सब चीज वाली। अब सब चीज क्या है वाली? अगर जरा कोताही और गफलत वाली नमाज भी पढ़ ली तो भी उम्मीद है कि अल्लाह इसको कबूल कर लेगा। अरे पीर जुल्फिकार साहब दामत बरकातहू, वो एक मरतबा वहां गए बुखारा ताशकंद रूस गए थे। चरंजे वो अपना एक वाकया बयान करते हैं, वाकया ही बयान करते हैं कि जब हम वहां पहुंचे, बहुत बड़ा मजमा, लोग बहुत कसीर तादाद में जमा हो जाते थे मेरे बयान को सुनने के लिए, हालांकि वो मेरी जुबान तो समझते नहीं थे, लेकिन जो ट्रांसलेशन किया जाता था तो वो ट्रांसलेशन से वो मेरी तकरीर को समझते। बयान खत्म हुआ तो एक नौजवान कहते मेरे पास आया और कहने लगा कि यहाँ एक बुढ़ी औरत है, वो बीमार है, आप उन वो आपसे मिलना चाहती है और आपके लिए मिलना जरूरी है। वहां जुल्फिकार साहब कहते हैं कि मैंने कहा कि यहाँ इतना सारा मजमा, इनको छोड़कर एक बूढ़ी औरत के पास क्यों जाऊं। मैंने टाल दिया कि नहीं, मैं वक्त मिलेगा और फारिग होऊंगा तो आऊंगा। अरे महाराज उल्फिकार साहब फरमाते हैं कि मेरे पास वहां के बहुत बड़े आलिम बैठे हुए थे, उन्होंने जब देखा कि मैंने टाल दिया, उन्होंने कहा ना यहाँ जाना जरूरी है, समझे, यहाँ जाना जरूरी। सुना नहीं, मैंने ये देखे ठीक है हम चलेंगे, क्योंकि बड़े आदमी ने मुझे तायद की कि नहीं यहाँ जाना इम्पोर्टेंट है, जरूरी है। सुना नहीं, मैंने हाँ कह दी, जल्दी जल्दी से मुसाफा करके फारिग हुए और हम चले। रास्ते के अंदर मुझे वजह बतलाई कि यहाँ जाना क्यों जरूरी है, रास्ते के अंदर मुझे वजह बतलाई कि यहाँ जाना क्यों। सुनान से कहते हैं कि मौलाना ने मुझे ये बताया कि जब रूस के अंदर इनकलाब आया, कम्युनिज्म आया, तो उस वक्त मस्जिदों को बंद कर दिया गया, मदरसों को बंद कर दिया गया, उलमाओं को कत्ल कर दिया गया, बराबर है, नमाजों पर पाबंदी लग गई, हर चीज पर पाबंदी लग गई, कोई कलमा ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह कह नहीं सकता था, खुल्लम खुल्ला नमाज पढ़ नहीं सकता था, खुल्लम खुल्ला कुरान पढ़ नहीं सकता था, बिल्कुल साफ। और अगर पता चल जाए कि ये पढ़ता है गया, वो अगर पता चल जाए उनको कि ये अभी भी कलमा पढ़ता है तो हुकूमत उसको उठाकर ले जाती थी और ऐसा गायब कर देती थी कि उसका नामो निशान भी बाकी नहीं रहता। जैसे उस जमाने में ये औरत नौजवान लड़की थी, क्या थी, और इतनी पाबंदियों के बावजूद और इतनी सख्तियों के बावजूद وہ لوگوں کے پاس جاتی اور کھلم کھلا اللہ کے توحید کی دعوت دیتی. لوگ کہتے ارے پولیس آئے گی تجھے پکڑ کر لے جائے گی, سی آئی ڈی گھومتی رہتی ہے, سی آئی ڈی آئے گی اور تجھے پکڑ کر لے جائے گی. وہ کہتی کچھ بھی ہو جائے میں یہ دعوت چھوڑنے والی نہیں. چنانچہ وہ جو احباب تھے اس زمانے کے جو لوگ تھے وہ ہمیشہ اس ڈر میں رہتے تھے اور اس انتظار میں رہتے تھے کہ شاید پولیس آج صبح اس کو پکڑ کر لے جاوے یا شام اس کو پکڑ کر لے جاوے یا دوسرے دن صبح پکڑ کر لے جاوے اور آج سولی دے دیں گے یا کل سولی دے دیں گے. ہر وقت ہمیں یہ خطرہ لگا رہتا تھا کہ شیر ان ڈینجر, کسی بھی وقت بھی اس کے ساتھ کچھ معاملہ کیا جا سکتا ہے. لیکن وہ اپنے کام پر ڈٹی رہی ایمان پر ڈٹی رہی اور ایمان کی کھلم کھلا دعوت دیتی رہی. او ہو سبحان اللہ. اور کرتی 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 اللہ نے اس کی حفاظت فرمائی اور یہاں تک کہ وہ بوڑھی ہو گئی اور پھر حالات بدلے وہاں اور اسلام پھیلے, مسجدیں کھلی, سمجھے نا سب, اب کچھ اجازت ہو گئی ہے سب. تو اس نے یہ کہ یہ قربانی دی تھی راستے کے اندر مجھے انہوں نے بتایا. تو کہا کہ ہاں یہ تو پھر تو بڑی زبردست قربانی دی ہے اس عورت نے, سمجھے کہ نہیں. اس نے اپنی جان کو ہتھیلی میں رکھ کر یہ کام کیا ہے, بڑا زبردست کام کیا ہے, لہٰذا ضرور ملنا چاہیے. حضرت پیر ذوالفقار صاحب کہتے ہیں کہ میں جب جا رہا تھا تو میں نے کہا کہ یار یہ عورت تو اللہ کی بہت مقرب بندی معلوم ہوتی ہے, بہت نیک عورت معلوم ہوتی ہے, میں جاؤں گا نا تو ان سے دعا کراؤں گا. کیا کہا؟ دعا کراؤں گا کہ اس کی دعا قبول ہوگی, اس نے اتنی قربانی کی. فرماتے ہیں کہ جب ہم ان کے گھر پر پہنچے تو وہ برآمدے میں صحن میں اس کی چارپائی رکھی ہوئی تھی اور وہ لیٹی ہوئی تھی, انہوں نے اس پر چادر ڈال دی تھی, بوڑھی ہو چکی تھی بالکل. ان کا السلام کیا, السلام علیکم, وعلیکم السلام. اور پھر کیا کہتے ہیں حضرت پیر ذوالفقار صاحب نے کہا اما جی ہمارے لیے دعا کر دیجیے. ہمارے لیے حضرت پیر ذوالفقار صاحب فرماتے ہیں کہ سب سے پہلی دعا جو اس نے کہی اس عورت نے کہ اے اللہ ہمارے ایمان کی حفاظت کر, اے اللہ ہمارے ایمان کی حفاظت. حضرت پیر صاحب کہتے ہیں کہ میں یہ سن کر حیران رہ گیا کہ جس شخص نے اس زمانے کے اندر اپنے ایمان کی حفاظت فرمائی جب ایمان کے لالے پڑے ہوئے تھے اور ایمان خطرے میں پڑا ہوا تھا اور اس وقت اپنے آپ کو بچا لیا فتوحات کے زمانے, اب بھی اس عورت کو یہ فکر ہے اللہ ایمان کو بچا لے, اللہ ایمان کی حفاظت. تو دوستو یہ بہت اہم چیز ہے, کیا ہے دوستو, بہت اہم چیز, اتنی اہم چیز ہے کہ نہ بولتے, اتنی اہم چیز ہے. کوشش یہ کرنی چاہیے. اس لیے اللہ سبحانہ وتعالیٰ نے فرمایا یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاته ولا تموتن الا وانتم مسلمون, کہ تمہاری موت نہ آئے مگر اسلام پر. تو اس لیے اس کو نہیں معمولی سننا. ہمارے پاس دیکھو ایمان ہوگا نا, ایمان تو ان شاء اللہ العزیز ایک نہ ایک دن اللہ پاک ہم کو جنت کے اندر داخل کر دیں گے, ورنہ ہمارے اعمال ایسے نہیں ہیں دوستو کہ ہم اس پر کوئی بھروسہ کر سکیں. شاید ہم یوں مراقبہ کریں اور سوچیں کہ ہم نے جو زندگی بھر نماز پڑھی ہے تو کئی نماز وہ ہاری, تو شاید ہر نماز کے اندر 50 غلطیاں ہمیں معلوم ہوئی کہ میں نے یہ نہیں کیا, میں نے یہ نہیں کیا, میں نے یہ نہیں کیا, میں نے یہ نہیں کیا. قرآن کریم کی تلاوت تو پھر اس میں بھی یہی سب فیل 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 انسپیکشن کیا جائے, تو غرض یہ کہ جو بھی لے لیا جائے, سمجھ گئے نا بس. کم از کم ایمان ہوگا تو اللہ پاک ہم کو کیا ہے جنت میں داخل کر دے گا, ہماری حفاظت کر لے گا. اس کا یہ مطلب نہیں کہ ہم اس نماز کو اگنور کر دے ہوئے, دوسرے اعمال کو اگنور کر دے ہوئے, نہیں وہ تو کرتے ہی رہنے کا, لیکن ایمان کی قدر کرنی چاہیے. چنانچہ حضرت شعیب علیہ الصلوۃ والسلام اپنی قوم کو سب سے پہلے یہ کہہ رہے ہیں اعبد اللہ, تم اللہ کی عبادت کرو, ما لکم من الہ غیرہ, تمہارے لیے اس کے علاوہ کوئی معبود نہیں, ولا تنقصوا المکیال والمیزان, اور تم ناپ اور تول میں کمی نہ کرو, ناپ اور تول میں کمی نہ کرو. یہ لوگ ٹریڈرز تھے,
تجارت کرتے تھے, لیکن کیا کرتے تھے, ان کی برائی یہ تھی کہ وہ جب چیز تول کر دیتے, مثلاً 5 کلو چاول خریدے تو 5 کلو تول کر چاول لینے چاہیے, تو وہ 5 کلو کے بجائے 4.5 کلو چاول تولتے اور 50 آدھا کلو کی ڈنڈی مارتے. کیا مارتے؟ پوری بوٹل مثلاً بھر کر دینا ہو ماپ 5 لیٹر, تو وہ پورا 5 لیٹر نہ ڈالتے بلکہ 1/4 لیٹر ڈنڈی مار دیتے. تو کوارٹر 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 کر کے بچایا جائے اور لاکھوں بوٹل ہو تو کتنے لیٹر بچ جائیں گے. پھر اسی طریقے سے 500 گرام کی پاکٹ ہو اور ہر 500 گرام میں سے 50 گرام 100 گرام 50 گرام 100 گرام نکالتے چلے جائیں تو کتنا بچ جائے گا, سمجھے گا نہیں. وہ کہتے ہیں کہ ایک شخص نے وہ ہیکنگ کی, ہیکنگ کمپیوٹر ہیکنگ, اور سب کے اکاؤنٹ میں گھس گیا اور سب کے اکاؤنٹ میں سے روزانہ ایک ایک پینی نکالتا تھا. کیا نکالتا تھا؟ ایک ایک پینی. تو مجھے اور آپ کو اور بینک اکاؤنٹ ہولڈر کو تو پتا بھی نہیں چلا کہ میرا بیلنس کم ہو رہا ہے, لیکن وہ چند دنوں میں ملینئر بن گیا, ایک ایک پینی ایک ایک پینی ایک ایک پینی لے کر. تو اسی طریقے سے جو بلک کے اندر بیچتا ہوں اور وہ ہر پاکٹ کے اندر 50 گرام 100 گرام کی ڈنڈی مارتا ہو تو کیا حال ہو. لاکھوں کا اس نے تو بچا لیا نا, بچت کر لی. تو ان کی برائی یہ تھی کہ اس کے اندر ناپ تول میں کمی کر دیتے. جب وزن سے چیز تول کر بیچ کر دینی ہوتی تو وزن میں کمی کرتے, اور جب کنٹینر میں کوئی چیز ناپ کر دینی ہوتی ایز اے لیٹر تو اس لیٹر کے اندر کیا کر دیتے. بہت ایزی ہے, ہم نے سنا کہ ہمارے کچھ پیٹرول پمپ ایسے ہیں ہمارے لوگوں کے کہ وہ مشین کے اندر کچھ ایسی ٹریگر اور ایسا فگر کرتے ہیں کہ وہ پورا 1 لیٹر نہیں نکلتا, بتاتا تو ہے لیٹر لیکن کچھ گڑبڑ کرتے ہیں, سمجھے گا نہیں, اور کچھ کمی آ جاتی ہے. اب بولو ہر لیٹر پر 10 پینی اس کو ملے تو دن کے اندر 1000 لیٹر بیچے ہو تو 1000 پینی کے کتنے پیسے ہو گئے, سمجھے نا. بس ایسا کچھ سنا, واللہ عالم صحیح ہے یا غلط. تو اس طریقے سے پھر اسی طریقے سے گروسری بیچنے والے, چاول اور گیہوں بیچنے والے, یا آٹے کی جو بیگ آتی ہے, ہم کوئی تھوڑی روزانہ چیک کرتے ہیں کہ ذرا دیکھو تو صحیح پراپر ہے یا نہیں, ہم کو تو پتا بھی نہیں ہے. 10 کلو کی بیگ 20 کلو کی بیگ تو کبھی تولنے کی توفیق نہیں ہوئی, سمجھے گا نہیں, وہ شاید کوئی تولتا بھی نہیں, لیکن یہ 500 گرام اور 200 گرام اور کلو والی بھی کوئی تولتا نہیں, ہم بھروسہ کر لیتے ہیں برابر. اگر اس میں ڈنڈی مارتے رہے کمی کرتے رہے تو بتاؤ کتنا نقصان, کتنا نقصان. تو حضرت شعیب علیہ السلام نے کہا کہ تم ایسا کام نہ کرو, سمجھے نا. انی اراکم بخیر, میں تو تم کو بہت اچھی حالت میں دیکھ رہا ہوں, ماشاء اللہ تم مالدار لوگ ہو, اللہ نے تم کو خوب دولت دے رکھی ہے, پھر بھی یہ بھی ڈنڈی ماروانا یہ اچھی بات نہیں ہے. وَإِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ مُحِيطٍ, اور بے شک اگر تم میری بات نہ مانو تو مجھے ڈر ہے تم پر ایک ایسے دن کے عذاب کا جو گھیر لے گا, یعنی پورا تو جب عذاب آئے گا نا تو کسی کو بھی چھوڑے گا نہیں. وَيَا قَوْمِ أَوْفُوا الْمِكْيَالَ وَالْمِيزَانَ بِالْقِسْطِ, اور اے میری قوم ناپ اور تول کو پورا پورا کرو بالقسط انصاف کے ساتھ, ولا تبخسوا الناس اشیاءهم, اور تم لوگوں کی چیزوں میں کمی نہ کرو, ولا تعثوا فی الارض مفسدین, اور تم زمین میں فساد پھیلاتے ہوئے نہ پھرو, بقیت اللہ خیر لکم ان کنتم مؤمنین, اللہ کا دیا ہوا جو بچ جائے وہ تمہارے لیے بہتر ہے اگر تم مؤمن ہو, وما انا علیکم بحفیظ, اور میں تم پر کوئی محافظ اور نگراں نہیں ہو, صرف ایڈوائز کروں گا. یاد رکھو دوستو, یہاں ایک بات بہت اہم ہے, وہ سننے کے قابل ہے, وہ یہ ہے کہ عذاب اللہ سبحانہ و تعالیٰ جو دیتے ہیں کسی قوم کو تو اس کا جو بنیادی نقطہ جو ہوتا ہے نا, بنیادی نقطہ وہ ہے کفر. کیا ہے کور پوائنٹ عذاب کے آنے کا, جو کور پوائنٹ ہے وہ کیا, کفر. وہ کور پوائنٹ, چنانچہ حضرت نوح علیہ السلام کی قوم پر عذاب آیا تو اس کی جو اس کا جو ریزن بتلایا گیا وہ ریزن یہی کہ انہوں نے اللہ کا پیغمبر کا انکار کیا. سمجھے گا؟ پھر اسی طریقے سے حضرت ہود علیہ الصلوۃ والسلام کی قوم کا پر عذاب آیا تو اس کا جو ریزن بتلایا گیا وہ ریزن یہی بتلایا گیا کہ انہوں نے اللہ کی آیات کو جھٹلایا یعنی کفر کیا. پھر اسی طریقے سے حضرت صالح علیہ الصلوۃ والسلام اور ان کی قوم کا قصہ بیان کیا گیا اور ان پر جو عذاب آیا تو عذاب آنے کی جو وجہ بتائی گئی وہ وجہ کیا؟ کفر، کہ انہوں نے کفر کیا. سمجھ گئے؟ پھر اسی طریقے سے حضرت بس یہ ہو گیا حضرت لوط علیہ الصلوۃ والسلام اور شعیب علیہ الصلوۃ والسلام کی قوم پر بھی عذاب آیا. لیکن یہاں عذاب کے اللہ نے دو ریزن بتلایا ہے. کتنے ریزن بتلا ہے؟ دو ریزن بتلا ہے. ایک تو ان کا کفر اور دوسرا ان کا وہ گناہ جس میں وہ لوگ انوالو تھے. لوط علیہ الصلوۃ والسلام کی قوم پر عذاب آیا، نمبر ایک کفر کرتے تھے، نمبر دو وہ لبادت کرتے تھے، گئے ادم تھے سارے. سمجھے گا نہیں؟ تو کہتے ہیں کہ اس کی وجہ سے بھی ان پر عذاب آیا. اور حضرت شعیب علیہ الصلوۃ والسلام کی قوم پر عذاب آیا کس لیے؟ کہ وہ اللہ کا انکار کرتے تھے، نمبر دو ناپ اور تول میں کمی کرتے تھے. تو گویا لوط علیہ الصلوۃ والسلام کی قوم کے اندر کفر کے بعد جو گناہ تھا وہ کون سا تھا؟ لبادت کا تھا. شعیب علیہ الصلوۃ والسلام کی قوم کے اندر کفر کے بعد جو گناہ تھا، جو عذاب کا سبب بنا، وہ کیا تھا؟ ناپ اور تول میں کمی. مفسرین فرماتے ہیں کہ اللہ نے ان کے قصے میں اس گناہ کا بھی ذکر کیا، معلوم یہ ہوتا ہے کہ یہ دو گناہ اللہ کو بہت ناپسند ہیں، بہت ناپسند ہیں. ورنہ اللہ سبحانہ و تعالیٰ دوسری قوموں کو جب عذاب دیتے ہیں تو وہ گناہ کا ذکر نہیں کرتے بلکہ صرف کفر کو مینشن کرتے ہیں. کس کو مینشن کرتے ہیں؟ لیکن یہاں عذاب کے ذکر میں ان کے کفر کو بھی مینشن کیا گیا اور ان کے گناہ کو بھی مینشن، پتا چلا کہ یہ کچھ بہت بڑے گناہ ہیں اور اللہ کو یہ گناہ بالکل پسند نہیں. اچھا، اب سوال یہ ہوتا ہے کہ آخر یہ بڑے کیوں ہیں اور آخر یہ اتنے سویئر کیوں ہیں؟ سمجھ گئے نا؟ تو اس کی وجہ مفسرین نے یہ بیان کی کہ اصل میں یہ دو گناہ ایسے ہیں جو اسپریڈ ہوتے ہیں اور اس کی وجہ سے پورے انسانیت کو نقصان پہنچتا ہے. کیا ہو جاتا ہے؟ پوری انسانیت کو نقصان پہنچتا ہے، سب کو کیا کہتے ہیں، سب کے حق کو مارا جاتا ہے. ناپ اور تول میں کمی کریں تو برابر ہے، اس نے پاکٹ بنا بنا کر تو بیچ دیا لیکن یہ پاکٹ ملینز آف لوگ خریدیں گے، لیٹر سب خریدیں گے. تو اس نے گویا جب ہم نے وہ پاکٹ خریدا تو گویا اس نے ہمارے ساتھ بھی دھوکا کیا. آپ نے خریدا تو اس نے آپ کے ساتھ بھی دھوکا کیا. آپ نے خریدا تو اس نے آپ کے ساتھ بھی دھوکا کیا. آپ نے خریدا تو اس نے آپ کے ساتھ بھی دھوکا کیا. اس نے خریدا اس نے کیا ہے بھی دھوکا کیا. تو گناہ وہ ایک ہی وقت میں ایک انسان پر ظلم نہیں کر رہا ہے، ایک انسان کا حق نہیں مار رہا ہے بلکہ بہت سارے انسانوں کا حق مار رہا ہے. تو گویا اس کا فساد اور اس کا نقصان عام ہو جاتا ہے. کیا ہو جاتا ہے؟ عام ہو جاتا ہے. اس لیے یہ گناہ بہت بڑا ہو گیا. لبادت تو ہے تو وہ بالکل فطرت کے خلاف عمل ہے، فطرت کے خلاف، بالکل نیچر کے خلاف عمل ہے. اس لیے اللہ سبحانہ و تعالیٰ کو یہ دو گناہ پسند. چنانچہ دیکھیے، ایک انسان جو ہے نا آپ کے گھر میں آ کر آپ کی چوری کر لے گئے، آپ کا پیسہ لے لے گئے، آپ کی جیب کو کاٹ کر لے جائے، اور ایک انسان چوری کرے مال غنیمت میں سے. کس میں سے غنیمت کرے؟ مال غنیمت. مال غنیمت جس کو انگریزی میں بوٹی کہتے ہیں، بوٹی، وار بوٹی. سمجھتے نا بس؟ کہ ہم ایک مجاہدین جہاد کے لیے گئے اور جہاد کے اندر ماشاء اللہ ان پر ہمیں غلبہ حاصل ہوا اور ان کے پاس جو کچھ بھی مال تھا کسی بھی شکل میں، پیسوں کی شکل میں، جانوروں کی شکل میں، ویپنز کی شکل میں، ویہیکلز کی شکل کے اندر، وغیرہ وغیرہ جو بھی اسٹاک تھا وہ سب ہمارے قبضے میں آ گیا اور کسی نے جا کر اس میں سے کوئی خیانت کر لی, چوری کر لی. تو دیکھیے ایک شخص مال غنیمت میں چوری کرتا ہے اور ایک شخص کسی چیز کی پرسنل چوری کرتا ہے, ان دونوں چوریوں میں بہت بڑا فرق کیا ہے؟ یہ تو میں نے چوری کی وہ صرف آپ کا حق مارا گیا, لیکن مال غنیمت میں جب چوری کی نے تو سارے کے سارے مجاہدین کا گویا اس نے حق مارا. اس لیے غنیمت کے مال میں چوری کرنے پر اللہ اور اس کے رسول نے بہت سخت وعید بیان فرمائی. تو سوچنا چاہیے انسان گناہ کرے تو کیسا گناہ, چھوٹا بڑا کیسے ہو جاتا ہے, اس کا ایفیکٹ کیا ہے. جتنا اس کا ایفیکٹ ہوگا نا اتنا ہی وہ سویئر ہوتا چلا جائے گا, اور جس کا ایفیکٹ کم ہوگا نا تو اس کا سویئر وہ خطرناک ہی اس میں کم ہو جائے گی. اسی طرح عبادت کا مسئلہ لے لو, عبادت ہم جو کرتے ہیں اگر وہ عبادت صرف ہماری ذات تک محدود ہے, کیا ہماری ذات تک, تو اس کا ثواب کم ہے. اور اگر ہماری عبادت ایسی ہے جس کا ایفیکٹ مجھ کو بھی ہو رہا ہے, آپ 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 کو بھی ہو رہا ہے, تو اس عبادت کا ثواب ہم کو زیادہ ملتا ہے. یہ غزوے کے اندر صحابی بیان کرتے ہیں کہ ہم ایک غزوے کے سفر میں تھے. کس میں تھے؟ غزوے کے. تو ایک جگہ پر ہم نے لشکر نے پڑاؤ کیا, یعنی ٹھہرے, سروسز کی ہم نے ٹھہرے. بہت گرمی تھی اور ہم میں سے کچھ لوگوں نے روزے رکھے ہوئے تھے اور اتنی سخت گرمی تھی کہ ہر ایک اپنے چادر کو چھتری بنائے ہوئے تھا, امبریلا بنایا ہوا تھا اور اس سے گرمی کی شدت سے بچ رہا. تو جب ہم وہاں سروس کے لیے رکے ٹھہرے تو ظاہری بات ہے جب قافلے کے سارے کام کاج ہوتے ہیں تو جو لوگ روزے سے تھے وہ لوگ تو بیچارے جا کر بیٹھ گئے, تھک گئے اتنے بیچارے, روزہ لگ رہا تھا, انہوں نے کچھ کام نہیں کیا. صحابی کہتے ہیں کچھ کام نہیں کیا, جہاں تک نہیں کیا لوگوں نے کہ بھائی ہم تو بور روزہ لگے رہے تھے, ہمارا سے تو کوئی تھا ہی نہیں آج. تو اور جنہوں نے روزہ نہیں رکھا ہوا تھا انہوں نے کیا, سب کے ٹینٹ اور خیمے کھڑے کیا, سبوں کے اونٹ اور جانوروں کو لیے اور ان کو پانی پلایا اور ان کو گھاس کھلائی جو کچھ تھا وغیرہ وغیرہ, اور ان کے لیے کھانا بنایا اور سب کچھ کیا, ساری تکلیفیں ساری مشقتیں انہوں نے برداشت کی. تو حضور اکرم صلی اللہ علیہ وسلم نے جب یہ معاملہ دیکھا نا تو آج آپ صلی اللہ علیہ وسلم فرمایا ذهب المفطرون, آج تو روزہ نہ رکھنے والے ثواب کے اندر روزہ رکھنے والوں سے بڑھ گئے. روزہ رکھنے والوں کو ثواب کم ملا اور روزہ نہ رکھنے والوں کو ثواب زیادہ ملا. کیوں؟ کہ اس نے جو روزہ رکھا تھا نا اس کا ایفیکٹ اس کی ذات ہی کو ہو رہا تھا, اور یہ جو خدمت کر رہا تھا نا یہ ایسی عبادت تھی جس کا ایفیکٹ دوسروں کو پہنچ رہا تھا, جس کا فائدہ, جب دوسروں کو فائدہ پہنچا تھا تو اس کا ثواب بھی بڑھ جائے گا. ایک آدمی کو نقصان پہنچا ہے اس کا گناہ کم, نقصان بہت ساروں کو پہنچا ہے نقصان گناہ کیا ہو جائے گا؟ میک سینس ہے نا, سمجھ جائیں گے نا. تو اسی طرح بات ہے, یہ دو گناہ ناپ اور تول میں کمی کرنا کا جو گناہ ہے نا وہ ایک انسان تک محدود نہیں رہتا, وہ پورے لوگوں تک پھیل جاتا ہے. اور اگر آج تک بڑی بڑی کمپنیاں ہوتی ہیں نا, کیچپ وہ سارے جتنے بھی لے لو ہمارے سارے نئی نئی پیکیجنگ, ہر ایک پیکیج میں ہم کو تو ملتا ہے اور پروڈکٹس وہاں سے بن کر آتے ہیں, کرسپس کا پاکٹ لے لو کہ پیپسی کا کین لے لو کہ ٹینگو کا کین لے لو, ہر چیز پیکیج میں ملتی ہے. یہ جو مینوفیکچرر ہر تھوڑا تھوڑا کمی کرے اور یہ ان کا مال پوری دنیا کے اندر ڈسٹریبیوٹ ہوتا ہے. کیا ہوتا ہے؟ پوری دنیا میں, پورے انگلینڈ میں ڈسٹریبیوٹ ہوتا ہے, سب کے سب اس میں انوالو ہوئے, انہوں نے سب کا حق مارا, بہت سویئر گناہ ہو گیا. تو اس پر ان کو کہا کہ حضرت شعیب علیہ السلام آ کر ان کو کہہ رہے ہیں تم ایسا نہ کرو, یہ ڈنڈی مت مارو. قالوا يا شعيب الصلاة تأمرك أن نترك ما يعبد آباؤنا, انہوں نے کہا اے شعیب کیا تمہاری نماز تمہیں حکم دیتی ہے اس بات کا کہ ہم چھوڑ دیں ان معبودوں کو जिसकी हमारे बाप दादा इबादत करते थे। पहले तो दावत दो काम की दावत दी थी ने, एक तो ये कहा था कि तुम अल्लाह पर ईमान लाओ, बराबर ने, और दूसरी बात क्या कही थी शुएब अलैहिस्सलाम ने कि तुम डंडी मत मारो, नाप तौल में कमी। तो अब कौम रिस्पॉन्स दे रही है, क्या है पहली बात का रिस्पॉन्स कि क्या हम उन माबूदों की इबादत छोड़ देंगे जिनकी हमारे बाप दादा इबादत करते थे, तो उसकी इबादत करते थे, इसकी इबादत करते थे, इसकी इबादत करते थे, क्या हम इनको छोड़ देंगे और तेरी बात मान लेंगे और एक अल्लाह को मान लेंगे? कहां जी ऐसा नहीं हो सकता। औ अन्न फअला फी अमवालिना मा नशा, और दूसरी बात का जवाब, और ये कि हम करना छोड़ दें हमारे माल में जो हम चाहें, हम हमारे माल में जो करना चाहते हैं हमको करने दो, तुम कौन आ गए हमें रोकने वाले? कौम ने क्या कहा? हम हमारे माल में माइंड योर बिजनेस, हाँ माइंड योर ओन बिजनेस, ये हमारा माल है, हम जो करना चाहें कर सकते हैं, समझ गए ना? ऑफिका इन का अंतर हलीमुर रशीद, तू तो बड़ो सूफी बनते हो। कौम के लिए आज भी अगर कोई इंसान लोगों को कोई नसीहत करे ना, और जा वो सूफी नो बनते हैं, वो मुफ्ती नो बनते हैं, वो नेक नो बन गो। तो देखो कौम ने हजरत शुएब अलैहिस्सलाम को एग्जैक्टली यही बात कही, इन नकल अंतर हलीमुर, तू तो बड़ा सूफी बनता है, और ऐसा सूफी बनता है कि हमको ऐसी ऐसी एडवाइस देता है कि हम हमारे माल में वो करना छोड़ दे जो हम चाहते हैं। तू कौन आगे जो सेवा वालों, समझे ना? यहाँ एक बात मुफस्सिरीन ने बहुत अच्छी लिखी है, वो ये लिखी है कि देखिए कौम ने जब हजरत शुएब अलैहिस्सलाम को रिस्पॉन्स दिया तो शुएब अलैहिस्सलाम की एक इबादत मेंशन की, और वो कौन सी इबादत? नमाज। कि आपकी नमाज आपको इस बात का हुक्म देती है कि हम छोड़ देवे इलाखरी, समझे ना? तो कहते हैं मुफस्सिरीन फरमाते हैं कि लोगों को असल में ये गलत शुबा हो गया है कि वो यूं समझते हैं कि दीन सिर्फ इबादत का नाम है, नमाज पढ़ लेना यही सिर्फ दीन है, रोजा रख लेना सिर्फ यही दीन है, बराबर, हज पढ़ लेना सिर्फ यही दीन है। फरमाए नहीं नहीं, इस कौम को भी यही शुबा लगा कि शुएब अलैहिस्सलाम की नमाज को वो पूरा दीन समझ बैठे, क्या समझ बैठे, और वो यूं कह रहे थे, गोया यूं कहना चाह रहे थे कि तुम्हारी नमाज पढ़ते रहो, हमें हमारा काम करने दो, क्या करो? आज भी है ना मौली, तमें तमारू काम करो, अमूने अमोरू काम करवा दियो, तमे लोग मदरसा में काम करो, तमे लोग मस्जिद में काम करो, अमूने अटले काम करवा दियो, तमे अमूने न छेड़ो। ये एग्जैक्टली ये इतने साल पुरानी बात है, लेकिन ये कुरान ऐसा है जैसे कि अभी नाज़िल हुआ, समझ गए ना? और ऐसा ही होता है। कमाल की बात यह है कि कुरान ने जो जो बुराइयां बयान की है ना, समझे कि नहीं, और जो जो चीजें मेंशन की है ना, वो कयामत तक चलने वाली है, ऐसा लगता है, समझे, कयामत तक पैटर्न बना दिया है। क्या है? टेम्पलेट बन गए हैं। जैसे हमारे यहाँ, अब मैं आपको बताऊं, ये बिल्कुल बने बनाए कपड़े तैयार मिलते हैं, आपको ट्राउजर्स लेनी है तो मार्क स्पेंसर में चले जाए, आपकी नाप की बिल्कुल परफेक्ट फिटिंग के साथ आपको मिल जाएगी। कोट चाहिए तो आपको परफेक्ट फिटिंग के साथ मिल जाएगा, टोपी चाहिए तो परफेक्ट फिटिंग के साथ मिल जाएगी, शूज चाहिए तो परफेक्ट फिटिंग के साथ आपको बने बनाए मिल जाएंगे। और पहले जमाने में क्या होता था, हर एक इंडिविजुअल बनाया करता था, आपको अगर ट्राउजर्स बनानी हो तो टेलर के पास जाना पड़ता था कि यार हमारा नाप नहीं, ट्राउजर्स बना भी देनी, बराबर नाप लेने, तो वो रिवाज तो आहिस्ता आहिस्ता क्या है, खत्म होगा। क्यों खत्म होगा? इसलिए कि उन्होंने रिसर्च किया कि आदमी इतनी साइजेस के अंदर डिवाइडर है, कोई एक्स एक्स्ट्रा लार्ज है तो कोई एक्स एक्स लार्ज है, बराबर, कोई मीडियम है, कोई स्मॉल है, कोई एक्स्ट्रा स्मॉल है, इसके अलावा और कोई साइज नहीं हो सकते, बन गए ना सब टेम्पलेट, इतनी हाइट होती है, इतनी मोटाई होती है। खूब रिसर्च किया ये मैन्युफैक्चरर वालों ने, और वो अपनी रिसर्च में इतने कामयाब हैं, समझे, इतने कामयाब हैं कि वो इस बुनियाद पर लाखों का स्टॉक बना लेते हैं और वो आराम से बिकता है, आराम से बिकता है। शूज उन्होंने खूब रिसर्च किया कि लोगों की फीट साइजेस क्या क्या होती है, मैन साइज शुरू होती है 6 से, बराबर है, तो 6, 7, 8, 9, 10, 11, और उनको ये भी पता होता है कि पॉपुलर साइज क्या होती है, तो वो पॉपुलर साइज बहुत ज्यादा बनाते हैं और जो साइज कम दिखती है वो भी कम बनाते हैं। तो मैं कहना ये चाहता हूँ कि हमारी जो इंसानी फितरत है, हमारी हर चीज हमारी उसके टेम्पलेट्स बन चुके हैं। क्या बन चुके हैं? हमारी आदत के टेम्पलेट्स बन चुके हैं कि ये पाकिस्तानी कौम तो कहते हैं उनका ये कल्चर और उनकी आदत, गुजराती कौम तो कहते हैं उनका ये कल्चर और उनकी आदत, अरबी कौम तो उनका ये कल्चर और उनकी आदत, अफगानी कौम उनका ये कल्चर और उनकी आदत, खबर पड़ जाए ना उन्होंने तो पूरा टेम्पलेट बन चुका है। इसलिए कुरान ने और अल्लाह ने सारे लोगों को और सारे टेम्पलेट्स को सामने रखकर कुरान करीम का ऐसा टेम्पलेट तैयार किया है कि वो सारी कौमों को, सारी इंसानियत को आराम से जाकर फिट हो जाते हैं। क्या हो जाते हैं? आराम से जाकर फिट हो जाते हैं। मेरी बात को समझ में आया होगा मैं क्या कह रहा हूँ? एनी साइज फिट एनी बॉडी। आपके मतलब का ये मसला है तो आपको मतलब का आपको कुरान से हल मिल जाएगा। आप इस प्रॉब्लम में है तो आपका प्रॉब्लम इस कुरान से मिल जाएगा। आपको ये प्रॉब्लम है, आपका इसका हल इससे मिल जाएगा। आपको गर्ज ये कि कोई कौम ऐसी नहीं, कोई आदत ऐसी नहीं कि जिसका हल कुरान से और हदीस से। शानदार अल्लाह ने टेम्पलेट बनाए, शानदार डिजाइन किया है कुरान को। चलो यही बात खत्म करते हैं और इंशाल्लाह वक्त ज्यादा हो गया तो आइंदा कल काल या कौम या आई तुम से इंशाल्लाह हजरत शुआइब अलैहिस्सलाम अब रिस्पॉन्स देंगे। बाकायदा डायलॉग चल रहे हैं। पहले हजरत शुआइब अलैहिस्सलाम ने डायलॉग किया, खिताब किया और उसने दो बातों की उनको दावत दी कि एक अल्लाह को मानो और ये बुरे काम छोड़ दो। तो कौम ने रिस्पॉन्स किया कि हम तुम्हारी बात मानने वाले नहीं, तुम तो बहुत बड़े सूफी बन रहे हो। फिर आगे अब हजरत शुआइब तकरीर करेंगे, फिर उसके बाद कौम तकरीर करेगी और फिर उसके बाद अजाब आएगा और खत्म हो जाएंगे। अल्लाह सुभानहु व तआला ने जो कुछ करवाया हम सब कुछ पर अमल करने की तौफीक अता फरमाए। सुभानहु व बिहमदिहि। اللهم ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. اللهم ثبتنا على الصراط المستقيم وأمتنا على الصراط المستقيم. اللهم بارك لنا في الموت وفيما بعد الموت. اللهم بارك لنا في الموت وفيما بعد الموت. اللهم أمتنا على الإسلام، اللهم أمتنا على الإسلام، اللهم اجعل الآخرة الأمينة. لا إله إلا الله محمد رسول الله، اللهم اجعل الآخرة الأمينة. لا إله إلا الله محمد رسول الله، لا إله إلا أنت سبحانك إنا كنا من الظالمين. لا إله إلا أنت سبحانك إنا كنا من الظالمين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. وصلى الله وسلم على خير خلقه سيدنا محمد وعلى آله وصحبه أجمعين برحمتك يا